सफ़ा नंबर 21। इस्लाम की खिदमत क्या सिर्फ तबलीग इस्लाम तक महदूद है, और इस्लाम का मुतालबा भी बजज इसके कुछ नहीं कि इसे पूरा कर दिया गया तो गोया वो सब जिम्मेदारियां पूरी हो गईं जो बिलहाल एक उम्मत हम पर ऐद होती हैं। लिहाजा दरियाफ्त तलब अमर यह है कि तबलीग इस्लाम से मकसूद क्या सिर्फ अकायद की तबलीग है या इस तर्ज ज़िंदगी की तबलीग जिसकी इस्लाम ने नूह इंसान को दावत दी और उम्मत मुहम्मदिया खैरुल उम्मत करार पाई, लेकिन जिसके लिए फ़र्द और जमात दोनों का एक मखसूस और मुसलसल जद्दोजहद से गुजर करना ज़रूरी है। ज़ाहिर है इस जद्दोजहद की हैसियत इनफरादी नहीं होगी बल्कि सियासी इज्तमाही, ताकि हम एक दूसरे से अपने रवाबत सीरत करदार और मामलात की दुनिया में वो तब्दीली पैदा करें जिसका इस्लाम ख्वाहिशमंद है और जिसके पेश नज़र इसमें रियासत का वजूद लाजम ठहरा। लिहाजा अगर तबलीग इस्लाम से मुदा है बिलहाज एक दस्तूर हयात इस्लाम की तबलीग, तो इसका बेड़ा वही जमात उठा सकती है जो खुद भी इस पर अमल पैरा हो, वगरना नामुमकिन है इसमें कोई मानी पैदा हो। लेकिन जमात अहमदिया का तो ये बनुकता नज़र ही नहीं, सियासत इसके नज़दीक एक शजर ममनू है और हुकूमत की वफादारी ख्वा कोई भी हो ईमान का जुज आज़म, इसने कभी सोचा ही नहीं ना बासबब अपने अकायद के सोच सकती है कि तरीक का मख्फी हाथ हम इंसानों को ज़िंदगी के किस मरहले पर ले आया है, वो क्या मसाइल हैं जो अफराद दो अकवाम को दरपेश हैं और जिन पर इस रोए इस्लाम अखलाकी और इज्तमाही हर पहलू से तवज्जो करना ज़रूरी है। इसे ये एहसास ही नहीं कि फ़िक्र अमल की वो क्या गलतियाँ और कोताहियाँ हैं कि बजाय किसी मोहक्कम और मुसनफाना निज़ाम मदनीयत के मुआशरे में हर कहीं गज़ब व तगल्लब रकाबत और अदावत का दौर दौरा है। ना अफराद इससे मुस्तस्ना है ना कौमें, बरक्स इसके फसाद व हलाकत और असियानान व तुगयान का एक रेला है जिसने सारी दुनिया को अपनी लपेट में ले रखा है। जमात अहमदिया ये हकायक से बेखबर अपने मखसूस अकायद की चार दीवारी में बंद है। इसे ये अंदाज़ा ही नहीं कि ज़िंदगी की इस जद्दोजहद में जिसका सिलसिला इब्तदा से जारी है और सफ़ा नंबर 22 हमेशा जारी रहेगा, हमें इसके गोना गो तकाज़ों, इसके मुसलसल तगैरात और मरतबा इर्तका में किस नहज पर कदम उठाना चाहिए। ना ये मालूम है कि इस्लाम ने इस जद्दोजहद का रुख किस तरह मुतय्यन किया। अगर इसमें इस्लाम ही की रहनुमाई कबूल कर ली जाए तो हमें अपने फिक्र और अमल का रुख किस तरफ मोड़ना होगा। ना इस हकीकत का अदारक कि जब इस पहलू से इस्लाम को एक दीन और मुसलमानों को एक उम्मत ठहराया जाता है तो इसके फ़राइज़ और ज़िम्मेदारियां क्या होंगी। रहा तबलीग अकायद का मामला, यानी बतौर एक अखलाकी मजहबी निज़ाम के इस्लामी तलीमात की नशर व अशात, सो ये अमर खाली इस फ़ायदा नहीं। लेकिन यूँ इस्लाम और आलम इस्लाम का मसला तो हल नहीं होता है, चुनाचा ये मसला बदस्तूर लानी हल है, जैसा कि इस वक्त था जब अहमदियत का ज़हूर हुआ और जैसा कि अब है इसकी तबलीगी कोशिशों का सिलसिला बकौर इसके दुनिया भर में फैल चुका है। दरअसल इस किस्म की तहरीकों को ज़रूर तकवीयत पहुंचती है जो इन तहरीकों को लेकर उठती है। यूं भी जब बसबाब जवाल या मगलूबी व महकूमी कौमों की हयात इज्तमाहिया मफलूज हो जाती है तो इनकी कोशिश होती है कि इन्हीं और नहीं तो असूलन ही दूसरों पर अपनी बर्तरी का सिक्का उठाएं और इन्हीं अपना हमनवा बनाकर शिकस्त को फतह से बदल दें। लेकिन यह किसी कौम के तर्ज ज़िंदगी के अहिया और नशात सानिया का कोई मुअस्सर ज़रिया नहीं है, ना कभी था। ये दूसरी बात है कि इससे तस्कीन ज़ात का एक पहलू ज़रूर निकल आता है। हम समझते हैं कि हम अपना फरीज़ा मिली अदा कर चुके हैं और ज़िंदगी के जद्दोजहद में कामयाब हो गए हैं। हालांकि ज़िंदगी के मसाइल यूँ हल नहीं होते, वो हल होंगे तो मसाफ हयात में और मर्दाना वार कदम रखते हुए। मसाफ़ हयात से ग्रेज़ हकायक से ग्रेज़ है, फरार और तातल बल्कि एक तरह की खुद फरेबी कि जैसे भी हालात हो हम इन पर कायने और रजामंद रहें। मैंने अर्ज़ किया शायद इसलिए कि जमात अहमदिया बिलखसूस इसकी लाहौरी शाह को आपकी इन नज़मों पर इतराज़ है जो आपने इसकी तबलीगी कोशिशों के बारे में लिखी हैं। सफ़ा नंबर 23। हालांकि वर्किंग मिशन قائم ہوا تو قطع نظر اختلاف عقائد کے اس کی مالی امداد میں مسلمانوں نے دل کھول کر حصہ لیا، اور جس کی ایک وجہ ممکن ہے یہ بھی ہو کہ یاس و بے دلی کی اس فضا میں جو بسبب زوال و انحطاط عالم اسلام پر طاری تھی، مسلمانوں کو اپنے حفظ استحکام کی کوششوں میں ایک راہ عمل یہ بھی نظر آئی کہ اگر اہل یورپ نے اسلام قبول کر لیا تو ہماری شکست فتح مندی سے بدل جائے گی، لیکن آپ کا مقصد تو اس حقیقت کا شعور پیدا کرنا تھا کہ اگر ہم نے سمجھ لیا کہ اسلام کی خالصتاً اسلام انسانی اور عالمگیر دعوت کا مطالبہ فرد اور جماعت سے کیا ہے تو پھر ہمارے لیے کوئی اور ہی جد و جہد ناگزیر ہے، اس کی نوعیت تبلیغی ہی نہیں ہوگی بلکہ عملی یعنی اجتماعی بھی، ملاحظہ ہو پیام مشرق خطاب با مبلغ اسلام در فرنگستان زمانہ بار برا فروخت آتش نمرود کے آشکار شود جوہر مسلمانی اور جس کی فی الواقع ضرورت تھی اور ہے، لہذا حضرت علامہ کا ارشاد حدیث عشق با اہل حوث چہ مگوئی با چشم مور مشک سرما سلیمانی، پھر ضرب کلیم میں ایک دوسری حقیقت کی طرف توجہ دلاتے ہوئے کہا، ضمیر اس مدنیت کا دین سے ہے خالی، فرنگیوں میں اخوت کا ہے نسب پہ قیام، اگر قبول کرے دین مصطفیٰ انگریز سیاہ روز مسلمان رہے گا پھر بھی غلام، اشاعت اسلام فرنگستان میں۔ گفتگو پھر میر صاحب کی بیعت پر آ گئی، ارشاد ہوا میر صاحب کی یہ بیعت کب اور کیسے ہوئی؟ میں نے عرض کیا یہ شاید 1915 کا اختتام تھا یا 1916 کا آغاز، جب میر صاحب نے اپنے بعض حباب کے ہمراہ قادیان تشریف لائے، عقیدہ تو اس وقت وہ اپنا اسنا اشری تھے مگر احمدیت سے بھی دلچسپی تھی، وہ قادیان آئے تو چند سوالات پہ اپنے ساتھ لائے جو شاید انہوں نے وہیں بیٹھ کر ترتیب دی اور جن کا دوسرے یا تیسرے ہی دن ایک پمفلٹ کی شکل میں جواب بھی دے دیا گیا، عنوان تھا ایک صفحہ نمبر 24 اسنا اشری کے چند سوالات کا جواب۔ یہ میری زمانہ طلب علمی کا زمانہ تھا اور یہ پہلا موقع تھا جب میں نے میر صاحب مرحوم کو دیکھا، والد ماجد سے میر صاحب کے دیرینہ تعلقات تھے، وہ ان سے ملنے آئے تو اپنے سوالات اور ان کے جوابات کا ذکر بھی کرتے رہے، چنانچہ میں نے ان سے گفتگو بڑی توجہ سے سنی۔ اب جہاں تک مجھے یاد ہے اس پمفلٹ میں امامت اور خلافت ہی کی بحث تھی، یوں بھی یہی سب سے بڑا مسئلہ تھا جو میر صاحب اور جماعت کے درمیان زیر بحث آ سکتا تھا، اگر میری یاد غلطی نہیں کرتی تو اس پمفلٹ میں اسی ایک بات پر زور دیا گیا تھا کہ امام حسن علیہ السلام نے چونکہ خلافت سے خود ہی دست برداری اختیار کر لی تھی لہذا بنو فاطمہ اس منصب سے ہمیشہ کے لیے محروم ہو گیا اور یہ منصب دوسروں کے حصے میں آ گیا، گویا احمدیت کو نفس امامت سے تو انکار نہیں ہے، تو اس امر سے کہ یہ منصب بنو فاطمہ کے لیے مخصوص تھا میں نے عرض کیا، معلوم نہیں میر صاحب کے احساسات اس وقت کیا تھے لیکن پھر بھی اس کے بعد کسی وقت انہوں نے خلیفہ صاحب کی بیعت کر لی، کو اس کے باوجود اسنا عشری عقائد پر بھی قائم رہے، وہ جماعتی لحاظ سے تو پہلے سے ہی آمدی تھے، آگے چل کر باقاعدہ آمدی ہو گیا، یہ مرحومی کا معاملہ سمجھ میں نہیں آیا، اسنا عشری عقیدہ تو یہ ہے کہ امام حسن علیہ السلام منصب امامت سے دستبردار نہیں ہوئے لہذا سلسلہ امامت برابر جاری رہا، چنانچہ ان کے متعبین نے ان امام ہی مانا جیسے مرزا صاحب کو ان کے ماننے والوں نے یا جیسے خلیفہ صاحب اپنی جماعت کے امام ہیں، پھر شیعیت کی دوسری شاخ یعنی اسماعیلی فرقے کے نزدیک جب امامت کا سلسلہ جناب اسماعیل بن ابن امام جعفر الصادق پر ختم ہو گیا تو ائمہ مستورین و ائمہ ظہرین کا ظہور ہونے لگا، پھر جب عبید اللہ المہدی نے خلافت فاطمیہ کی بنیاد رکھی تو مصر افریقہ شام فلسطین اور عرب بلکہ الجزیرہ اور عراق کے بعض علاقوں تحدود بغداد قریباً 3 صدیوں تک، صفحہ نمبر 25 وہ زبردست سلطنت قائم رہی جس کے فرما روا امام ہی تسلیم کیے جاتے تھے، خلافت فاطمیہ اگرچہ مٹ گئی لیکن ائمہ اسماعیلیہ کا سلسلہ اس کی مختلف شاخوں یا فرقوں میں اب تک جاری ہے، ان کے پیرو بھی انہی امام ہی تسلیم کرتے ہیں، ان معنوں میں کہ احمدی جماعت بھی ضرورت الامام کی قائلہ اور منصب امامت بھی ان کے نزدیک من جانب اللہ عطا ہوتا ہے، گو ان معنوں میں نہیں جن معنوں میں شیعہ مذہب نے امامت کو منخصوص ٹھہرایا، لیکن عوام کی موجودگی تو جماعت احمدیہ کے نزدیک بہرحال ضروری ہے تاکہ امت کی رہنمائی ہوتی رہے۔ جماعت کے بعض سرکردہ افراد سے ان کے دوستانہ تعلقات تھے اور انہی کے اصرار پر وہ قادیان آئے بھی تھے۔ رفتہ رفتہ اکابر سلسلہ سے روابط و ضبط بڑھا تو عقیدہ بھی احمدیت قبول کر لیا، تاکہ ان کا شمار جماعت کے سر برد آوردہ حضرات میں ہونے لگا۔ چنانچہ 1933-34 میں کہ جماعت پر ایک برہانی کیفیت طاری تھی، میں نے انہیں بڑا مضطرب پایا، بسبب اندرونی خلفشار کے جب خود امام جماعت کی ذات پر طرح طرح کے اعتراضات کیے جا رہے تھے۔ حضرت علامہ بڑی دلچسپی سے میری باتیں سن رہے تھے۔ میں نے سلسلہ کلام جاری رکھا اور عرض کیا، میر صاحب کے انتقال کو زیادہ دن نہیں گزرے، انہوں نے کوئی بڑی عمر نہیں پائی، بیمار ہوئے تو بیماری بڑھتی ہی چلی گئی، کہا جاتا ہے کہ موت سے پہلے انہوں نے پھر اسنا اسری عقائد اختیار کر لیے تھے اور اس لیے گورستان امامیہ ہی میں دفن ہوئے۔ دوسرا خیال یہ ہے کہ ان کے عزیزوں نے زبردستی ایسا کیا، واللہ علم الصواب لاہور میں۔ صفحہ نمبر 26، اس پر علامہ حضرت علامہ نے فرمایا، تمہاری اپنی معلومات اس بارے میں کیا ہے؟ میں نے عرض کیا، کوئی نہیں، بس جلد اس کے کہ میر صاحب کی وفات کے کچھ دنوں بعد جب محترمہ ہمارے ہاں تشریف لائی تو میں تو بے حد خفا تھی۔ انہیں شکایت تھی کہ میر صاحب محروم کے عزیزوں نے ان پر بڑا ظلم کیا کہ انہیں بہشتی مقبرے میں دفن نہیں ہونے دیا۔ میں نے یہ بھی عرض کیا کہ میر صاحب کی وفات سے تو کچھ پہلے جب گویا ان کے مرض الموت کا آغاز تھا، میں ان کی عیادت کے لیے گیا تو باتوں باتوں میں احمدیت کا ذکر بھی آ گیا۔ میں ان سے جب بھی ملتا بڑی محبت سے پیش آتے اور اکثر احمدیت پر تبادلہ خیال بھی کرتے۔ اس وقت تو میں نے ان کے عقائد میں کوئی تبدیلی نہیں دیکھی۔ چنانچہ احمدیت کا ذکر آیا تو انہوں نے شکایتاً فرمایا، لوگ ہم پر طرح طرح کے بہتان باندھتے ہیں، بڑی ناروا باتیں ہم سے منسوخ کی جاتی ہیں، معلوم ہوتا ہے کہ انہیں اصولوں سے تو بحث نہیں، حیض تو ذاتیات سے۔ میں نے کہا، آپ ٹھیک کہتے ہیں، عیب جوئی اور الزام تراشی کوئی اچھی بات نہیں، وہ اختلاف ہی کیا جس کی بنیاد ذاتیات پر ہو۔ اس پر میر صاحب نے کہا، مگر ہمارے اصول اخلاق اعمال پر نکتہ چینی ہی تو کی جاتی ہے۔ میں نے کہا، یہ امر واقعی قابل افسوس ہے، لیکن میری بھی ایک گزارش ہے، ذرا اسے بھی سن لیجیے، شاید یوں ذاتیات کا مسئلہ سمجھ میں آ جائے۔ میر صاحب ہما تن گوش ہوئے، کہنے لگے، فرمائیے۔ میں نے کہا، ذرا یوں بھی غور کیجئے جا خلافت کے جب میں جس گلو سے کام لیا جا رہا ہے اس کی انتہا آخر کہاں ہوگی؟ مان لیجئے کہ بف جو آئے انی جاہل فی الارض، خلافت کا منصب اللہ کے ہاتھ میں ہے، جسے چاہے عطا کرے اور اس لیے جسے چاہ عطا کیا، یہ کام امت کا نہیں ہے۔ لیکن جب یہ کہا جائے کہ خلیفہ کی ذات اعتراض سے بالاتر ہے، جماعت کا کوئی حق نہیں کہ اس پر گرفت کرے اور جماعت کو بھی اس سے اتفاق ہو، تو آپ ہی کہیے بات کہاں جا پہنچی ہے۔ صفحہ نمبر 27، کیا یہ اسماعیلی نقطۂ نظر کی حمایت نہیں ہے؟ کیا یہ مورثی خلافت کی تمہید نہیں، جیسا کہ جماعت کی غالب اکثریت کا خیال تھا؟ گو یہ خیال صحیح نہیں، اور نہ ہی اس آیت کا منصب خلافت یا امامت کی طرف اشارہ ہے، جو خواہ اس کی تعبیر شیعہ نقطۂ نظر سے کیجئے، خواہ سنی عقائد کی روح سے، اس کا اشارہ خلیفہ اصلاحی مفہوم بامان امام و رہنما و پیشوا اور جانشین یا سر ریاست کی طرف بھی نہیں ہے۔ اسلام نے کبھی تسلیم نہیں کیا کہ کسی فرد کو منجانب اللہ یا خود اپنی ذات سے یا ذاتی دعوے کی بنا پر امت کی پیشوائی کا حق پہنچتا ہے۔ سنی عقیدے کے خلاف کے امام یا خلیفہ کا انتخاب لہذا ازل و منصب امت کے ہاتھ میں ہے کہ برنائے شورا جسے چاہے کثرت رائے سے منتخب کر لے، اور جس کا مطلب یہ ہے کہ اگر سواد اعظم کا عمل کتاب و سنت پر ہے تو خلیفہ یا امام کا انتخاب بھی منشائے شریعت کے مطابق ہوگا، ورنہ نہیں۔ یہی ورنہ نہیں ہے، جس کے پیش نظر شیعیت کو اس امر سے انکار ہے کہ امامت اور خلافت کا فیصلہ امت کے ہاتھ میں ہے۔ یہ اس وقت کی بات ہے جب سلسلہ کے اندر ایک شدید اختلاف نرما ہوا، لیکن جس سے سلسلے کی اکثریت بے تعلق رہی، اور اس لیے کہ اس سے کوئی نتیجہ مرتب نہ ہوا۔ اختلاف کا ایک پہلو کا تعلق تو نفس سے خلافت سے تھا کہ یہ عہدہ مورثی ہے یا انتخابی، دوسرا خود خلیفہ صاحب کی ذات ہے۔ معترضین کا جہاں یہ خیال تھا کہ منصب خلافت کو مورثی شکل دی جا رہی ہے، وہاں یہ بھی کہ خلیفہ صاحب کا طرز عمل مسائل جماعت یعنی ان کے مقاصد کے خلاف ہے، جو احمدیت کے سامنے ہے، لہذا اس معیار پر پورا نہیں اترتا جو اس نے منصب خلافت کے لیے قائم کیا ہے۔ دوسری جانب معترضین کا اگر بدلائل رد کیا گیا تو ان کے لیے بڑے سخت کلمات بھی استعمال ہوئے۔ صفحہ نمبر 28، اگر امامت بن جانب اللہ ہے اور نسن ثابت، لہذا آئمہ باوجود بشریت مسوم، تو ظاہر ہے اس سے کوئی ایسا فعل زرزد سرزد نہیں ہو سکتا جو قابل اعتراض اور نہ باسباب اس منصب کے جو انہی اللہ تعالیٰ کی طرف سے ملا، ان سے کسی امر کی بات پرس کی جا سکتی ہے۔ یہ بات اتنی واضح ہے کہ اگر امامت کے بارے میں شیعہ نقطہ نظر تسلیم کر لیا جائے تو اس کا ماننا خود بخود لازم ٹھہرتا ہے، گویا اسماعیلیوں کے یہاں صرف اس امر کی وضاحت کر دی گئی ہے۔ دراصل میں نے یہ بات اس لیے کہی تھی کہ میر صاحب نے گو شیعیت چھوڑ کر احمدیت اختیار کر لی تھی، لیکن خلافت اور امامت کے مسئلہ میں شیعہ اور سنی عقائد سے تو خوب واقف تھے۔ ارشاد ہوا اس پر میر صاحب نے کیا کہا؟ میں نے عرض کیا اس پر باوجود ظہف و نکاحت کے میر صاحب نے جوش میں آ کر صرف اتنا کہا، ایسا نہیں ہو سکتا، ہم ایسا نہیں ہونے دیں گے، یہ ایسا نہیں ہو سکتا اور ایسا نہیں ہونے دیں گے کا معاملہ ذرا وضاحت طلب ہے، احمدیت کا مطالعہ کیجئے تو اس میں کئی ایک عقائد باہم مختلف نظر آئیں گے، مثلا خلافت اور امامت ہی کا مسئلہ ہے۔ اس باب میں احمدیت کا ذہن نہ اس وقت صاف تھا جب یہ باتیں ہو رہی تھیں نہ اب۔ اول تو سیدھے سادھے عقائد کے لحاظ سے دیکھیے کہ شیعہ ہو یا سنی، دونوں کے نزدیک سلسلہ نبوت ان حضرت صلی اللہ علیہ وسلم پر ختم ہو گیا۔ اہل سنت کہتے ہیں کہ باب نبوت مسدود ہے اور اس سے اہل تشیع کو بھی اتفاق ہے، لیکن جہاں سنی دنیا یہ سمجھتی ہے کہ حضور رسالت مآب صلی اللہ علیہ وسلم کے بعد یہ ذمہ داری امت کی ہے کہ بر بنائے کتاب و سنت، یعنی جیسا کہ شریعت کا منشا ہے، وہ اپنی رہنمائی کا فریضہ اپنے ہاتھ میں لے، وہاں شیعہ نقطہ نظر یہ ہے کہ امت اس رہنمائی کی اہل نہیں ہے، نہ اسے حق پہنچتا ہے کہ بشکل خلافت کسی ایسے جمہوری شورائی ادارے کی تاسیس کریں۔ صفحہ نمبر 29، جو اس کی حیات ملی کے مسلسل نشوونما اور حفظ استحکام کا ذریعہ بنے، اور جس سے بعد تباہ کتاب و سنت اور سب ذمہ داریاں پوری ہوتی رہیں جو بحثیت امت اس پر عائد ہوتی ہیں، لہذا بامقابلہ اہل سنت جماعت الشیعہ امامت منخصوص کے قائل ہیں، اس لیے کہ باب نبوت بند ہوا تو سلسلہ امامت شروع ہو گیا، تاکہ ائمہ مسومین جو من جانب اللہ اس منصب پر مامور ہیں امت کی رہنمائی کرتے رہیں۔ یہی وجہ ہے کہ امام اور امامت کی اصطلاحیں شیعہ مذہب کے لیے مخصوص ہیں، جیسے خلیفہ اور خلافت کی سنی دنیا کے لیے، گو اپنی جگہ ہر پر ہر امام خلیفہ اور ہر خلیفہ امام ہے، مگر اس لفظ کے عام اور لغوی معنوں میں اس لیے کہ جس طرح امام کی ذات سے کسی ایسے امر کو جاری رکھنا مقصود ہے جس کی اگرچہ اس نے ابتدا نہیں کی لیکن جس کا رشتہ اب اس کے ہاتھ میں ہے، لہذا وہ اس امر کے میں خلافت جانشینی کا فریضہ بھی ادا کر رہا ہے، بعینہ خلافت کو بھی منصب امامت حاصل ہے، ان معنوں میں کہ جس نظام جماعت کے سامنے ایک مخصوص نسب العین ہے، اسے علی المنہاج نبوت قائم اور برقرار رکھنا اس کے فرائض میں داخل ہے۔ جماعت احمدیہ کا ظہور چونکہ سنی دنیا میں ہوا، اس لیے نظام جماعت کے معاملے میں وہ خلافت ہی کے تصور پر کار بند رہی، لیکن امامت کے عقیدے سے بھی دستبردار نہ ہو سکی۔ اللہ تعالیٰ ہر صدی کے آغاز میں ایک مجدد بھیجتا ہے، ہر مجدد مامور من اللہ ہے، اور اس لیے اپنے وقت کا امام بانی جماعت بھی 14ویں صدی کے امام تھے، آئندہ بھی مجددین کا ظہور ہوتا رہے گا۔ منصب خلافت سو بالحاظ ایک دینی امر کے یہ اس شخص کے لیے مخصوص ہے جو سب سے پہلے نبی کو پہچانے، اس کی تصدیق کرے اور اس پر ایمان لائے۔ حضرت عمر فاروق نے شاید اسی لیے فرمایا تھا کہ خلافت کا حق تو صرف ابو بکر کو پہنچتا تھا، میں تو خلیفہ خلیفہ رسول صلی اللہ علیہ وسلم ہوں، مجھے امیر المومنین کہیے۔ لہذا حقیقی معنوں میں دیکھا جائے تو منصب رسالت کی طرح منصب خلافت بھی خلیفہ اول پر ختم ہو جاتا ہے، اور جس کے بعد صفحہ نمبر 30 بعد اگر اس کا سلسلہ چلتا ہے تو بطور ایک امر دینوی کے، گو اب اس کا رشتہ امت کے ہاتھ میں ہوگا تاکہ جسے چاہے نظم جماعت کے پیش نظر امیر یا خلیفہ منتخب کر لے۔ بائیں ہما جماعت احمدیہ نے اس امر کی تذریح نہیں کی کہ یہ کسی شخص کا سب سے پہلے ایمان لانا اور اس کے لیے خلافت کا مستحق ٹھہرنا جس میں چون چڑاں کی گنجائش نہیں، ایک امر اتفاقی ہے، یہ منشائے الہی ہی یوں ہوتا ہے کہ جو کوئی خلافت کا مستحق ہے وہی سب سے پہلے ایمان لائے اور رسالت کی تصدیق کرے۔ بہرحال احمدیہ جماعت میں یہ پہلا اختلاف رونما ہوا تو اسی بنا پر کہ خلافت سلسلہ خلافت تو خلیفہ اول کے ساتھ ختم ہو گیا، مسلمانوں کے بعد صرف امیر کی ضرورت ہے، جیسا کہ احمدیت کی لاہوری شاہ کا عقیدہ ہے کہ خلافت تو محض ایک تنظیمی امر ہے، یہی وجہ ہے کہ اس نے خلیفہ اور خلافت کی بجائے امیر اور امرت کی اصطلاحیں اختیار کی، لیکن جماعت کا ذہن تو کسی معاملے میں صاف نہیں نہ ہے، اسے تو عادت ہے مسیحیت و مدحیت اور نبوت کی طرح خلافت اور امامت کی جو بھی تعبیر کی جائے بلا چون چراں قبول کر لے۔ لہٰذا میں جو بات میر صاحب کے گوش گزار کر رہا تھا، یہ قابل غور امر یہ نہیں کہ آپ کی رائے اس سلسلہ میں تعبیر و تعمیل کے بارے میں کیا ہے جو خلافت کے سلسلہ میں جاری ہیں، بالخصوص جب کہا جائے کہ یہ معاملہ انتخاب کا ہے نہ ذاتی رائے کا، رائے کا اظہار کیجئے تو اس کی سختی سے مذمت کی جاتی ہے۔ قابل ذکر قابل غور امر یہ ہے کہ خلافت کیا امامت کی شکل تو اختیار نہیں کر رہی، ثانیہ یہ سلسلہ تعبیر و تعمیل اگر یوں ہی جاری رہا تو ہم کیا سمجھیں؟ احمدیت کے عقائد ہمیشہ کے لیے متعین ہو چکے ہیں یا ابھی ان کی تکمیل باقی ہے؟ حالانکہ خلافت کو محض مذہبی پیشوائی پر محلول کرنا غلط ہے، کیا کیا جائے گا تو اس صورت میں جب کوئی مذہبی جماعت اسلام کو صرف اپنے جماعتی نظام تک محدود کر لے؟ خلافت تو ایک سیاسی اجتماعی ادارہ ہے، لہذا اسلام اس کی ہمہ گیر تحریک کو جاری رکھنے کا دوسرا نام جس سے مقصود ہے نوع انسانی کو ہر پہلو سے ایک خاص نسب العین پر جمع کرنا، صفحہ نمبر 31، تاکہ وہ اپنے اتادوا ارتوا اور مسلسل نشو نما میں برابر آگے بڑھتی رہے۔ اس کی غیت ہے اس خالصاً انسانی نظام مدنیت کا قیام و استحکام، جس کے لیے ریاست کا وجود ناگزیر ٹھہرا اور جس کے بغیر ناممکن ہے ہم ان قوتوں پر غلبہ حاصل کر سکے جو تاریخ کی صورت گر ہے، یعنی ان کا رخ ان مقاصد کی طرف موڑ دیں جن کے لیے امت کی تشکیل ہوئی۔ کیا خوب کہا حضرت علامہ نے، خلافت بر مقام ماگوہی است، خلافت حفظ ناموسی اللہی است، ملوکیت ہما مکر است و نرنگ حرام است آنکا برما بادشاہی است ارمغان حجاز۔ جیسا کہ سنی اور شیعہ نقطہ نظر سے ان اصطلاحات کی وضاحت ہو چکی ہے، جیسا کہ آگے چل کر خلیفہ صاحب نے دعویٰ کیا کہ وہ مسلح معود ہیں، لہذا امام اور مامور من اللہ خلافت کے ابتدائی ایام میں بھی وہ اس قسم کے دعوے کر چکے تھے، جن کا حاصل یہ تھا کہ ان کا ماننا ہر شخص پر فرض ہے۔ وقت کافی ہو گیا تھا، علی بخش آیا، کہنے لگا دعا کھا لیے۔ میں نے عرض کیا کیوں نہ اب کمرے میں تشریف لے چلیں، دھوپ کم ہو رہی ہے۔ فرمایا بہت بہتر۔ علی بخش نے دوائی کھلائی اور کمرے میں جا کر بستر درست کیا۔ حضرت علامہ اندر تشریف لے گئے، انہوں نے بستر سہن سے کمرے کا فاصلہ نہایت آہستہ آہستہ طے کیا، پھر بھی اندیشہ تھا بسبب ذوف العزم حلال انہیں کو تکلیف نہ ہونے پائے۔ حضرت علامہ جب تکیوں کا سہارا لے کر آرام سے بستر میں لیٹ گئے تو میں نے طبیعت کا پوچھا، فرمایا نکاہت قدرے بڑھ گئی ہے اور کوئی شکایت نہیں۔ شفیع آ گیا، سلام عرض کیا، خریت مزاج پوچھی اور پلنگ سے ٹیک لگا کر فرش پر بیٹھ گئے۔ یوم اقبال کی باتیں ہونے لگی، کہنے لگے انشاءاللہ یہ تقریب بڑی کامیاب رہے گی۔ تھوڑی دیر اور گفتگو کرتے رہے، پھر صحن خانہ کا رخ کیا، شاید بچوں کے خیال سے۔ صفحہ نمبر 32، میں چاہتا تھا حضرت علامہ آرام فرمائے، اجازت لوں مگر حضرت علامہ قدرے سستا چکے تو فرمایا اس قسم کی بیعت کی جس میں انسان آزادی عقائد کے باوجود جماعت میں شریک ہوتا ہے اور اس کی تنظیمی اور تبلیغی کوششوں سے فائدہ اٹھاتا ہے، کوئی اور شرط بھی تو ہوگی۔ میں نے کہا جہاں تک مجھے معلوم ہے بجز اس کے اور کوئی شرط نہیں کہ جماعت کی سرگرمیوں میں حصہ لے اور وہ سب چندے ادا کرتا رہے جو وقتاً فوقتاً طلب کیے جاتے یا مستقل طلب ہوتے رہتے ہیں۔ اس پر حضرت علامہ کچھ مسکرائے اور کہنے لگے تو پھر اسے سیاست کہیے، مذہب نہ کہیے، یہ سیاست ہوئی مذہب تو نہ ہوا۔ سیاست کا کہنا بھی تو یہی ہے کہ حکومت کے ٹیکس باقاعدہ ادا ہوتے رہیں، ٹیکس دھندوں کے عقائد خواہ کچھ بھی ہوں۔ حضرت علامہ تو اتنا کہہ کر خاموش ہو گیا، لیکن میں سوچنے لگا کہ جس سیاست کا مطالبہ ہے ٹیکسوں کی باقاعدہ ادائیگی خواہ ٹیکس نہندوں کے عقائد کچھ بھی ہوں، وہ لازمن لادین سیاست ہوگی۔ ریاست اور کلیسا کی تفریق یا کسی خالصتاً مادی اساس پر مبنی، لیکن اگر عقیدہ ہی بنائے سیاست ہے جیسا کہ اسلام نے ہمیں سمجھایا ہے تو ریاست نہ عقیدے کو نظر انداز کر سکتی ہے نہ ٹیکسوں کو، اس سے دونوں سے یکساں تعلق ہوگا۔ اندرین صورت ہم کیا کہیں، اس کا نظام مالیات کیا شکل اختیار کرے گا؟ یوں میرا ذہن خود بخود زکوٰۃ کی طرف منتقل ہو گیا۔ मैं चाहता था हजरत अल्लामा ने जिस सादा से जुमले में एक बहुत बड़ी हकीकत की तरफ इशारा कर दिया है, इसके मुतल्लक कुछ और सवाल कर दूं ताकि मेरा जहन इस मसले में साफ हो जाए। लेकिन मुझे डर था कि अगर गुफ्तगू का सिलसिला जारी रहा तो हजरत अल्लामा के लिए तकलीफ का बायस होगा। मैं खामोश हो गया। सफा नंबर 33। इतने में अली बख्श और रहमा आ गए। चिलम बदली जा चुकी थी। अली बख्श इनके बाजू और शाने और रहमा पांव दबाने लगा। हजरत अल्लामा बड़े इत्मीनान से लेटे थे, कभी कभी हुक्के का कश ले लेते। मैंने इजाजत तलब की और अर्ज किया, आप आराम फरमाइए, शफी मौजूद हैं, चौधरी साहब आते ही होंगे। इस हकीकत की तरफ के अकीदा और टैक्स एक दूसरे से बेतल्लक हैं, इनका रबत कायम है तो रियासत का नशोनुमा कम अज कम इस एक जहत से सही नहज पर होता रहेगा। रियासत दूसरा नाम है हयात इज्तमाहिया का। इस गुफ्तगू में अकीदे से मुराद है मजहब, लेकिन इसके आम और मरवज्जा मानों की बजाय इन मानों में कि ये कोई ना कोई अकीदा या दूसरे लफ्जों में असूल और कानून है जिसके पेश नज़र हम अपनी ज़िंदगी में कोई मौक़िफ़ अख्तियार करते हैं और जिससे हर अमल का ज़हनी पस मंज़र हमारे सामने आ जाता है। ख्वाह यह अकीदा मुसबत हो या मनफी, यानी इससे ज़िंदगी की वहादत कायम रहे या ये वहादत अलग अलग और बाहम मुतसादम हल्कों में तकसीम हो जाए। तौहीद इस्तलाह है तफरीक फसाद। वाक्य बहरहाल यह है कि रियासत का कोई ना कोई अकीदा ज़रूर होता है, इसलिए कि रियासत का वजूद अफराद रियासत से अलग नहीं। सफ़ा नंबर 34। दोशंबा 3 जनवरी। कल दिन भर मसरूफियत रही। कुछ दिन के नहिंदे, कुछ दुनिया के धंधे, कुछ मजमून की फिक्र। हजरत अल्लामा की खिदमत में हाजिर तो हुआ लेकिन बहुत थोड़ी देर के लिए। मतलब यह था कि हाजिरी में नागा हो और मजाज पुरसी भी हो जाए। आज भी दोपहर हो गई। जब कहीं जवेद मंजिल का रुख किया, कदम सहन में कदम रखा तो अली बख्श मिल गया। हसबे ममूल कहने लगा, आइए। डॉक्टर साहब बाहर ही आराम कर रहे थे, अभी अंदर गए हैं। तबीयत अच्छी है? तबीयत अच्छी है, यानी अवारज में कोई खास खराबी नहीं, वरना जोफ व अजमलाल जैसा कि चला आ रहा था ऐसे ही दमकशी की तकलीफ भी। इस ख्याल से कुछ अफसरदा खातर सा हो गया। 2-1 मिनट सहन में रुका, फिर कमरे में दाखिल होकर सलाम अर्ज किया। हजरत अल्लामा बात इत्मीनान बिस्तर में लेटे थे। फरमाया, शफी अभी गए हैं, मजमून का पूछते थे, मजमून किस मरले में है? मैंने अर्ज किया, इब्तदा कर चुका हूँ। अरशाद भाई, इसकी हैयत बदल दो। बाज़ हकायक मोहताज तशरी हैं, इनकी तर्जमानी फिक्रे खास की रायत से होनी चाहिए। मैं जब अर्ज कर चुका, बहुत बेहतर, आपका अर्शाद मद्देनजर रहेगा। तो फिर चंद एक नकात की वजाहत भी फरमाई। 3 बज रहे थे कि एक गाड़ी सहन में दाखिल हुई और साहिबान के नीचे आकर रुक गई। मुझे तज्जब था कि इस वक्त कौन साहब आए हैं। इतने में ड्राइवर ने अंदर आकर सलाम किया। अली बख्श कहीं मसरूफ था, कहने लगे, मियाँ साहब सलाम कहते हैं। फरमाया, शाहनवाज आए हैं, फालिज से मजदूर हैं, कभी बहुत जी चाहता है तो गाड़ी में बैठ कर आ जाते हैं, मैं भी पास जा बैठता हूँ। वो अपना हाल बयान करते हैं, मैं अपना। सफा नंबर 35। चंद लम्हे मज़े में गुजर जाते हैं और ये कहते कहते बिस्तर से उठे तो मैंने अर्ज किया, मुझे इजाज़त है? अरशाद हुआ, नहीं, इंतज़ार करो, मैगी मैगरेट वाला मजमून मिल गया है। बस सिलसिला योम इकबाल 1938। अली बख्श और हजरत इलामा के न्याजमंद इन्हीं डॉक्टर साहब ही कहते थे। मियाँ शाह नवाज मरहूम हेयर स्ट्राइट ला, इनकी ज़ात मोहताज तारफ नहीं। हजरत इलामा बाहर तशरीफ ले गया। मैं कमरे में मुंतजर बैठा सोच रहा था कि कब हजरत इलामा को सेहत होगी, कब इनकी तबीयत बहाल होगी। 15-20 मिनट गुजर गया या शायद ज्यादा के अली बख्श आया और कहने लगा, डॉक्टर साहब बुला रहे हैं। मैंने कमरे से बाहर निकल कर बरामदे का रुख किया और हजरत इलामा के जो गाड़ी में बैठे थे करीब होकर रुक गया तो उन्होंने मियाँ साहब से मेरा तारफ करवाया। इस पर मैंने तज़ीमन आगे बढ़ा और गाड़ी के पट से लग कर आदाब बजा लाया। मियाँ साहब बड़ी शफकत से पेश आए, कहने लगे, मुझे आप लोगों की बड़ी कदर है, आप मेरे दोस्त का ख्याल रखते हैं। इन्होंने बहुत रुक रुक कर ये अल्फाज कहे और फिर मुस्कुराते हुए हजरत इलामा की तरफ देखा। मतलब यह था कि आप जाना चाहते हैं। हजरत इलामा ने भी तबस्सम फरमाया, गाड़ी से बाहर आ गया और जब तक गाड़ी ने हरकत नहीं की ठहरे रहे। मैं चुपचाप एक तरफ खड़ा यह मंजर देख रहा था, सोचने लगा, इंसान भी कैसा बेबस है। बीमारी ना होती तो हजरत इलामा और मियाँ साहब यूं एक दूसरे से रुखसत ना होते। ये मुस्कुराहटें क्या हैं? सेहत और तंदुरुस्ती के मसर्रत भरे अयाम और बेतकल्लफाना सोहबतों की असरत अमेज याद। हजरत अल्लामा कमरे में तशरीफ ले आए और आराम से पलंग पर लेट गए। अली बख्श ने सहारा दिया और हुक्के की इनने इनकी तरफ मोड़ दी। इन्होंने चंद मिनट सस्ता कर सफा नंबर 36 दो एक कश लिया और फिर कहने लगे, पांच मुरब्बे जो मियाँ साहब ने जवेद के नाम हिब्बा किए थे, इनमें से पांच और का इजाफा कर दिया है। मैंने देखा मियाँ साहब कि जज्बा मोहब्बत की हजरत अलामा के दिल में बड़ी कदर है। देर तक इनका जिक्र करते रहे। शाम होने लगी तो फरमाया, कल ठीक 12 बजे आ जाना, हकीम साहब साथ होंगे। ठीक 12 बजे हजरत अलामा के कलम से थल में शफाल मलक हकीम मोहम्मद हसन करशी। सफा नंबर 37 सह शंबा 4 जनवरी ठीक 12 बजे हाजिर हो गया। करशी साहब साथ थे। हजरत अलामा मुंशी खाने के पास ही सेन में लेटे धूप का लुत्फ उठा रहे थे। अली बख्श ने हमें आते देखा तो पेशवाई के लिए आगे बढ़ा, दो कुर्सियां उठाई हैं और हजरत अलामा के पलंग के करीब डाल दी। हमने आगे बढ़कर सलाम अर्ज किया तो हजरत अलामा ने फरमाया, मुझे आप ही का इंतजार था, आप ठीक वक्त पर आ गए। हकीम साहब, मैंने आपको एक खास मतलब के लिए ज़हमत दी है। करशी साहब ने कहा, बसरो चशम, मैं हाजिर हूँ। और फिर कुर्सी आगे बढ़ाकर बैठ गए। हजरत अलामा की नब्ज़ पर हाथ रखा और कहने लगे, मिजाज कैसा है? हजरत अलामा अपना हाल कह चुके तो दो दवा और गजा की बातें होने लगीं। गजा क्या रही, तबीयत कैसी है? ये बातें हो रही थी कि मियाँ साहब की गाड़ी कल की तरह सहन में दाखिल हुई। इधर अली बख्श गाड़ी की तरफ बढ़ा और इधर मैं समझ गया कि हजरत अलामा के इस अरशाद का मतलब क्या था। कल ठीक 12 बजे आ जाना, हकीम साहब साथ हों। गाड़ी पहले तो हजरत अलामा के करीब आकर रुक गई, फिर जब तक मैं और करशी साहब तजीमन आगे बढ़े, इसे पलंग के साथ इस तरह लगा दिया कि हजरत अलामा और मियाँ साहब बासहूलत एक दूसरे से बात कर सकें। हजरत अलामा भी तकियों का सहारा लिए जरा आगे बढ़ गया करशी साहब का और मेरा तारफ करवाया, हालांकि मेरा तारफ कल भी हो चुका था। फिर मियाँ साहब की अलालत और इलाज मुआलजे का जिक्र करते हुए फरमाया, हकीम साहब आप गाड़ी में बैठ जाइए, मियाँ साहब खुद ही अपना हाल कहेंगे। करशी साहब ने कहा, बहुत बेहतर, और मियाँ साहब के पास गाड़ी में जा बैठे। गाड़ी ने हरकत की और ज़रा दूर हटकर साहिबान के नीचे रुकी ताकि मियाँ साहब तखलिए में बा इत्मीनान अपना हाल कह सकें। सफ़ा नंबर 38 अरशाद हुआ, हकीम साहब माशाल्लाह आप बड़े समझदार हैं, लाहौर में इनका दम गनीमत है। फिर फरमाया, मैं चाहता हूँ कि इनका तारफ आला हलकों से हो जाए, इनका एक दुआ खाना भी होना चाहिए। ये कहकर करवट बदली, जैसे बातें करते करते थक गए हों। अली बख्श पास ही बैठा था, कमर और शाने दबाने लगा। चंद मिनट गुजर गए, हजरत अलामा ने फिर करवट बदली और फरमाया, एक बात है, इसका मजमून में ख़ास तौर पर ख्याल रखो। मैंने अर्ज़ किया, क्या फरमाइए? अरशाद हुआ, मेरे जो भी ख्यालात हैं वाजे हैं, इनमें कोई बात ऐसी नहीं जो मबहम हो, लिहाजा इस बाब में कि मेरा मौक़िफ़ क्या है कोई गलतफहमी नहीं होनी चाहिए। जो कुछ कहो ठीक ठाक और साफ लफ्ज़ों में। मैंने अर्ज़ किया, मेरी कोशिश भी हतर विसार यही है, लेकिन एक गुजारिश है। फरमाया, क्या? मैंने कुछ रुकते रुकते अर्ज़ किया, बाज़ हल्के हैं कि एक मखसूस मकसद के पेश नज़र दनस्ता या ना दनस्ता गलत फहमियाँ फैला रहे हैं, बल्कि गलत बयानियों से काम लेते हैं। इनके ख्यालात से अतना किया जाए या नहीं? अरशाद हुआ, ये दूर नावाकफियत और बेखबरी का है। जब इन गलतफहमी और गलत बयानियों की तह में एक खास मकसद काम कर रहा है तो इनका जिक्र और भी नामनासिब होगा, इनका ख्याल छोड़ दो। शायद यही वजह है कि हजरत अलामा की वफ़ात से लेकर अब तक इकबालियात की बहस में अगरचा तसनीफात व तालीफात और मकालात का अच्छा खासा जखीरा जमा हो गया है, लेकिन बजैज़ मददूदे चंद मस्तसनियात के और वो भी जुज़वी तौर पर ऐसी कोई तहरीर नहीं मिलेगी जिसमें इस मौजू पर असासन गुफ्तगू की गई हो। एक बज रहा था और मियाँ साहब बदस्तूर कर्शी साहब से गुफ्तगू कर रहे थे। हजरत अलामा ने इनके तरफ देखा तो कहने लगे, शाहनवाज से मेरे दरीना तलुकात हैं, हम एक दूसरे के नेक व बद को खूब जानते हैं। और ये कहते कहते कुछ मुस्कुरा दिए। सफ़ा नंबर 39 जैसे बीतते हुए दिनों की याद आ गई। फिर इनकी दोस्ती खलूस और मोहब्बत की तारीफ करते रहे। बातों बातों में मियाँ साहब के ख़ानदान का जिक्र आ गया। सर शफी मरहूम से हजरत अलामा के मुखलसाना तलुकात थे और जस्टिस शाह दीन मरहूम को तो इनसे खास लगाव था, जैसे हजरत अलामा को इनसे। लेकिन मियाँ शाहनवाज से इनकी दोस्ती महज दोस्ती ही नहीं थी, यारी बाशी थी कि जब कभी मिल बैठते तो बड़ी मज़े की सोहबत रहती। चुनचा सहला साल गुजर गया, वो मंजर अब तक मेरे सामने है जब 1919 का इब्तदाई ज़माना था और इस्लामिया कॉलेज लाहौर में अंजुमन हमायत इस्लाम का सालाना जलसा हो रहा था। हजरत इलामा सदारत गाह के हक्म में बरामदे के पास खड़े मियाँ साहब के बातें कर रहे थे। किसी ने कहा, आपने टाइम्स की यह खबर पढ़ी है? आर्क बिशप ऑफ कैंटरबरी ने कहा है कि तुर्कों ने आर्मीनों पर जो मजालम ढाए हैं, इनसे इस्लाम का चेहरा दागदार हो गया है। और अब जबकि जंग खत्म हो चुकी है, मुसलमानों ने हिंद को चाहिए और नहीं तो मैं इस्लाम की खातर हमसे मिल जाएं और तुर्कों के खिलाफ आवाज उठाएं। इस पर मियाँ साहब को बेख्तियार हंसी आ गई, कहने लगे, खूब, बिल्ली चूहे को दावत इत्तेहाद दे रही है। हजरत इलामा भी नहायत महफूज हुए और बरजस्ता वो कता अरशाद फरमाया जिसका आखिरी शेर है, अब इस्लामिया कॉलेज, रेलवे रोड, टाइम्स ऑफ लंदन, इंग्लिस्तान का लाट पादरी, पूरा कता यूं है। अखबार में ये लिखता है, लंदन का पादरी, हमको नहीं है मजहबे इस्लाम से अनाद, लेकिन वो जुल्म नंग है, तहजीब के लिए करते हैं आर्मनों पे जो तरकान बद नहान। सफा नंबर 40। मुस्लिम भी हूँ, हमायत हक में हमारे साथ मिट जाए ताजहां से बनाए शरो फसाद। सुनकर ये बात खूब कही शाहनवाज ने, बिल्ली चूहे को देती है पैगाम इतिहाद। ये सुनकर ये बात खूब कही शाहनवाज ने, बिल्ली चूहे को देती है पैगाम इतिहाद। चुनाचा हजरत इलामा की एक मुख्तसर सी तकरीर के बाद जब साइमीन ने ये कथा सुना तो जलसा गाह में खूब कह के बुलंद हुए। इसी असना में मियाँ साहब और करशी साहब बहम गुफ्तगू कर चुके थे। गाड़ी ने फिर हरकत की और हजरत अलामा के पलंग के करीब आकर रुक गई। हजरत अलामा ने बिस्तर में लेटे लेटे मियाँ साहब को खुदा हाफज कही। करशी साहब भी मियाँ साहब के साथ ही वापस चले गए। मियाँ साहब गए तो अली बख्श दुआ ले आया। हजरत अलामा ने फरमाया, शाहनवाज बड़े काम के आदमी है, मगर अफसोस है कि जैसे चाहिए था जिंदगी में जम ना सके, इसमें हालात का भी दखल है। ये कहकर हुक्के के दो इक्काश लिए और सिलसिला गुफ्तगू को जारी रखते हुए वही अल्फाज दोहराए, इस मामले में हालात को भी बड़ा दखल है। अरशाद हुआ, बाज़ औक़ात बात तो जरा सी होती है लेकिन इंसान है कि अपने मुस्तकबिल से कहीं दूर हट जाता है। हम एक कदम उठाते हैं, समझते हैं कि आगे बढ़ेंगे, लेकिन यही कदम हमें पीछे ले जाता है। एक चीज़ हाथ आती है, ख्याल होता है बहुत बड़ी नेमत मिल गई, लेकिन आगे चलकर वही चीज़ जंजीर पा हो जाती है और इंसान है कि बेताब बेबा होकर रह जाता है। मैं नहीं समझता कि हजरत अलामा का इशारा किन बातों की तरफ है, ना मेरे लिए मुनासिब था इस बाब में इनसे कोई इस्तफसार करता। हजरत अलामा ने कदर सुकूत फरमाया, फिर खुद ही कहने लगे, एक मरतबा का जिक्र है, कोई शख्स घर जा रहा था कि रस्ते चलते चलते इसका सामना अचानक एक जिन से हो गया। इसने जिन को देखा तो होश उड़ गए, थर थर कांपने लगा।